نحمد و نصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الرحمن فاسأل به خبيرا مولاي صل وسلم دائما ابدا على حبيبك خير الخلق كلهم درشي قل اللهم صل على محمد وعلى قرآن پاک میں اللہ تبارک تعالیٰ نے کچھ کفار کی بارے میں کچھ اس طرح سے بتایا ہے کہ جب یہ کبھی سمندری سفر کیا کرتے تھے اور کسی طوفان وغیرہ میں جب یہ پھنستے تھے اور کافر تھے، مشرک تھے، بت پرستی کیا کرتے تھے، لیکن جب طوفانوں میں پھنستے تھے اور جب ان کو امید ہوتی تھی کہ شاید ہمارا بچنا مشکل ہے، تو اس وقت تمام بتوں کو چھوڑ کر پھر ایک اللہ کو مخلص ہو کے پھر اللہ کو پکارتے تھے۔ اس وقت تمام جتنے بھی شرک، مشرکانہ حرکتیں اور شرک اور جتنی بھی سب باتیں ہوا کرتی تھیں، وہ سب چھوڑ دیا کرتے تھے۔ اللہ پاک ان کے بارے میں ان کی فطرت بتا رہے ہیں کہ اتنے ہوشیار تھے، اتنے چالاک تھے کہ جانتے تھے ہم غلط ہیں، ڈھیٹ ہیں، لیکن ہر دھرمی پہ اڑے ہوئے تھے۔ تو جانتے تھے کہ اللہ وحدہ لا شریک اور وہی سخت ہماری مدد کرے گا اور یہ بت وغیرہ ہماری مدد نہیں کریں گے، لیکن کیا کہیں، تو جب اخلاص کے ساتھ اللہ کو پکارتے تھے، توبہ تائب ہوتے تھے اور اللہ کو دل سے پکارتے تھے کہ اللہ پاک بس اب تو نے ہمیں اگر خشکی تک پہنچا دی، ہماری جانیں بخش دیں، تو ہم صحیح ہو جائیں گے، اپنے عقائد درست کر لیں گے، اپنے اعمال درست کر لیں گے۔ اللہ رحمت برساتے تھے، خشکی تک پہنچایا، اس کے بعد پھر آنکھیں پھیر لیں اللہ کی طرف سے، کہ اسے مذاق میں کہتے ہیں بھائی آپ کون کہیں دیکھے ہوئے لگ رہے ہیں، تو دوبارہ سے وہی مشرکانہ حرکتیں ان کی شروع ہو جاتی تھیں۔ تو آج ہم لوگوں کو یہ دیکھنا ہے کہ ہم ایمان والے تو ہیں، الحمدللہ مسلمان بھی ہیں، لیکن کہیں ہمارا بھی اللہ رب العالمین کے ساتھ یہی معاملہ تو نہیں ہے کہ جب ہم کوئی مصیبت یا کوئی پریشانی آتی ہے تو ہمارے قلب کی زمین نرم ہو جاتی ہے اور نماز، روزہ، قرآن، ذکر، اذکار میں ذرا کچھ اضافہ ہو جاتا ہے، تقوی میں بھی اضافہ ہو جاتا ہے، اور سوتے بیٹھتے، اٹھتے لیٹتے جاگتے ہم اللہ کو پکارنے لگتے ہیں اور اللہ سے کہتے ہیں اللہ باپ بس یہ پریشانی نجات دے دے، بس اب میں تیرا مخلص بندہ بن کے رہوں گا۔ مخلص بندہ کسے کہتے ہیں بھائی؟ آسان لفظوں میں ان شارٹ جو متقی ہوتا ہے، تقوی اختیار کروں گا۔ لیکن اللہ رب العالمین جب اس پریشانی سے اکثر نکال ہی دیتے ہیں، اس غم کو دور فرما دیتے ہیں، مصائب سے نجات دے دیتے ہیں، تو پھر اکثریت کا یہ حال ہے کہ پھر دوبارہ وہ کہتے ہیں نا ایک لفظ بیک ٹو دا پویلین انگلش میں، ہے نا، وہ دوبارہ پھر اسی ننگ دھڑنگ زندگی میں واپس چلے جاتے ہیں، وہی دوبارہ سے اعمال کرنے لگتے ہیں کہ جو وہ کر رہے تھے، نماز پڑھی پڑھی نہیں پڑھی، قرآن پڑھا پڑھا نہیں پڑھا نہیں پڑھا، تقوی بھی پہلے آ گیا تھا پریشانی میں، مصائب میں تو نظروں کی حفاظت بھی ہو رہی تھی، تقوی بھی ماشاءاللہ آ گیا تھا تھوڑا بہت، لیکن جہاں اللہ نے رحمت برسائی، جہاں اللہ نے کرم کیا، جہاں پریشانی دور کری وہی دوبارہ سے پھر سلپ مار گئے، پھر ویسے ہی ہو گئے جیسے پہلے تھے۔ تو بھائی یہ کیا طریقہ ہے، یہ تو بڑی عجیب و غریب بات ہے، اور یہ ایک دفعہ نہیں ہوتا، یہ ہم لوگوں کے ساتھ ہم دیکھیں، یہ ہم میں سے اکثر لوگوں کا یہی حال ہے، ٹھیک ہے نا، تو یہ چیز صحیح نہیں ہے۔ پھر اللہ تبارک تعالیٰ بھی دیکھ لیتے ہیں کہ یہ بندہ جو ہے یہ باوفا بندہ نہیں ہے، اہل محبت بندہ نہیں ہے، یہ میرا عاشق بندہ نہیں ہے، یہ اس کو شرافت، اس بندے کو شرافت اور عزت، محبت، اور اس کو میری جو نعمتیں ہیں یہ اس کو راس نہیں ہیں، یہ محبت کا بندہ نہیں ہے، یہ پیار کا بندہ نہیں ہے، یہ جوتوں کا بندہ ہے، یہ لاتوں کا بندہ ہے، اس کو کسی نہ کسی بلا کے اندر مبتلا رکھو، تھوڑی بہت کسی نہ کسی پریشانی کے اندر مبتلا رکھو، تو پھر یہ تھوڑا بہت صحیح چلے گا۔ صحیح چلنے سے کیا مطلب، کہ اس بلا، اس پریشانی کی وجہ سے آخرت کی تیاری ہوتی رہے گی۔ یہ اللہ پاک نے اس مضمون کو قرآن پاک میں یوں بھی ارشاد فرمایا، اللہ کے مشیع فرمایا کہ تم صرف دنیا چاہتے ہو، تم دنیا کے طالب ہو اور اللہ تمہاری آخرت کی فکر کرتا ہے، تمہارا منظور نظر صرف دنیا، اللہ دونوں چیزیں دیکھ رہا ہے، اس سے دنیا سے زیادہ اللہ کو فکر ہماری آخرت کی ہوتی ہے۔ تو یہ راز ہوتے ہیں، اللہ کو کوئی شوق نہیں ہمیں پریشان کرنے کا، مصائب میں مبتلا کرنے کا، جو آزمائشیں آتی ہیں ایک الگ چیز ہوتی ہے۔ تو بہرحال یہ آج ہم اپنے آپ کا اپنا محاسبہ ہمیں کرنا ہے کہ ہمیں عزت، محبت راس ہے یا نہیں ہے، کیا ہم اللہ سے چاہتے ہیں ہمیں عافیت ملے دنیا میں بھی آخرت میں بھی؟ تو بھائی عافیت کی خواہش تو ہم سب رکھتے ہیں، ہر شخص یہ چاہتا ہے میں پریشانی نہ آئے، کوئی غم نہ آئے، کوئی تکلیف نہ ہو، مجھے کوئی تنگ دستی نہ ہو، کوئی بیماری نہ لگے، میں بھی آرام سے رہوں، میرے بیوی بچے بھی آرام سے رہیں، मेरी नौकरी रोज़ी रोज़गार भी अच्छा चलता रहे, मेरी गाड़ी जो चल रही है उस गाड़ी भी ख़राब ना हो, उसमें काम भी ना है, ऐसा ना हो मकैनिक के पास लेके चला जाऊँ बोले जी तो इतना काम है जी 1 लाख का खर्चा है। तो हमारी कितनी अल्लाह से हाजत है एक मिसाल है ना। तो हम चाहते हैं कि अगर 100 में से 99 अल्लाह पाक अगर हमारी परेशानियाँ दूर कर दे और 1 अगर कोई बड़ी परेशानी दूर ना करे तो हमारी ज़िंदगी का शिराज़ा बिखर जाए। मसला बता दूँ, क्योंकि हमें अल्लाह से इतनी ज़्यादा, हम अल्लाह से डिमांडिंग है, इतनी ज़्यादा अल्लाह से हमारी डिमांड है, क्योंकि हमारी अल्लाह ने ज़िंदगी का ताना बाना बुना ही ऐसा ही है। 90% अल्लाह सुन ले हमारी, 10% ना सुने क्या हर्ज है भाई। 90% तो आदमी देखे ना, 10% ही में तो नहीं है, नहीं सुन रहा अल्लाह पाक क्या हर्ज है। लेकिन नहीं, 90 तो मैंने बहुत बोल दिया, 95% भी अगर अल्लाह सुन ले हमारी और 5% अपनी कुछ नेमतें रोक दे तो हमारा हशर बिगड़ जाए। तो यानी अगर हमें 100 चीज़ें अल्लाह से चाहिए तो हमें मांग है हमारी तो 100 की 100 पूरी चाहिए। अगर 99 अल्लाह देंगे तो 1 भी कम होगी तो हम अल्लाह परेशान हो जाएंगे हम। देखिए अल्लाह पाक ने हमारा सिस्टम ऐसा बनाया है, हमारे मामलात का ऐसा बनाया है, मुझे तो फिट रहना ही रहना है, आफियत से तो रहना ही रहना है, मुझे अपने मामलात तो दुरुस्त रखने ही रखने हैं, मेरे बीवी बच्चे भी चैन से रहें, उनको भी कोई बीमारी ना लगे। भाई मुझे भी रख दिया, बीवी को भी रख दिया, ठीक है आगे चले, अल्लाह ना करे बच्चा बीमार कर दिया, नहीं तो भी मुझे सुकून नहीं मिलेगा। मुझे तो पूरा पूरा अल्लाह से सारी चीज़ें चाहिए, 1 कांटा चुभवाने पर मैं तैयार नहीं हूँ, 100% ऐसा मिजाज है हमारा। लेकिन भाई जब हमें अल्लाह से, हम इतनी ज़्यादा ज़रूरियात हम अल्लाह से रखते हैं और ऐसी चाहते रखते हैं तो हम अल्लाह के लिए क्या कर रहे हैं, ज़रा कभी हम सोचे तो सही हम क्या कर रहे हैं। वो तो अल्लाह पाक अपनी शान रहमत से जितनी हम अल्लाह से जफाएँ करते रहते हैं और उतनी ही अल्लाह पाक अपनी वफाएँ हमसे निभाता रहता है। इस पर एक शेर था मेरा, मैं जफा पे जफा करूँ वो वफा पे वफा करें, मैं जफा पे जफा करूँ यानी बेवफाई, मैं जफा पे जफा करूं वो वफा पे वफा करें, फिर भी ज़बाँ पे मेरी शुक्र नहीं आता, तेरी तलाश में हूँ नाकाम फिर भी मगर मेरा शौक़ सफ़र नहीं जाता, तेरी तलाश में हूँ नाकाम फिर भी मगर मेरा शौक़ सफ़र नहीं जाता, तू है मेरी रगे जहाँ से भी करीब, तू है मेरी रगे जहाँ से भी करीब, मैं क्या करूँ देखने का ढंग नहीं आता, है ना। तो ये 13 साल की उम्र के कुछ अशार थे मेरे, तो उसमें से ये 2-3 अशार याद आ गए थे। तो जितनी हमारी अल्लाह से जफाएँ बेवफाइयाँ बढ़ती हैं अल्लाह पाक उतनी मोहब्बत हम पर निछावर करते रहते हैं। फजर की नमाज़ हम छोड़ देते हैं जैसे, लेकिन कभी देखा अल्लाह पाक ऐसा कोई फरिश्ता मुकर्रर कर देता कि 1 थप्पड़ लगाता वो उसी वक्त जहाँ हमने कज़ा करी नमाज़ और फजर का वक्त निकल गया, तो उस वक्त अल्लाह पाक किसी फरिश्ते को मुकर्रर कर देते कि जो भी बंदा मेरी नमाज़ कज़ा करे उसको तुम थप्पड़ लगाओ, मेरे फरिश्ते का थप्पड़ कैसा होगा, और फिर निशान भी उसका अल्लाह पाक ज़ाहिर फरमा दे। तो फिर चलते फिरते लोगों को पता चल जाता कि देखो यार ये साफ़ के मुंह लाल नज़र आ रहे ना और ये कुछ निशान ऐसे होते फरिश्तों के तो पता चल जाता, तो सब मजाक उड़ाते एक दूसरे का कि भाई इसने आज फजर की नमाज़ छोड़ी, देखो उसका चेहरा बता रहा है उसको सही का थप्पड़ पड़ा है ना। लेकिन अल्लाह पाक की क्या रहमत है भाई, ना अल्लाह पाक कोई थप्पड़ लगा रहे हैं ज़ाहरी तौर पे, ना अल्लाह पाक रुसवा कर रहे हैं, ना अल्लाह पाक ऐब जोई ऐब को हमारे ज़ाहिर फरमा रहे हैं, बल्कि अल्लाह पाक सत्तारी की चादर उड़ाते हैं। सत्तारी की चादर किसे कहते हैं, सत्तार अल्लाह का नाम है, सत्तार का मतलब होता है जो लोगों के गुनाहों की अयूब की पर्दापोशी करने वालों, यानी चादर डालने वालों बुराइयों के ऊपर अल्लाह पाक चादर डालते हैं। और बड़े बड़े गुनहगार जो होते हैं कभी अल्लाह पाक उनको रुस्वा नहीं करते जब तक कि वो गुनाहों में कसरत ना करें। पहले अल्लाह पाक दरगुजर करते हैं, फिर माफ़ करते हैं, फिर सत्तारी की चादर उड़ाते हैं, कई स्टेजेस होते हैं, फिर आखिर में अल्लाह पाक का जलाल आता है, फिर अल्लाह पाक उसको रुस्वा कर देते हैं, लेकिन ये बहुत आखिर में होता है। तो उसकी रहमत के क्या कहने। और ऐसा भी नहीं होता कि फजर की नमाज़ हमने कज़ा कर दी तो अल्लाह पाक नींद उड़ा दें कि तुमने नींद की वजह से मेरी इबादत नहीं करी, नमाज़ को तुमने छोड़ दिया तो अब तुम जागो, अब सो के दिखा दो। लेकिन करवट लेते हैं लोग सो जाते हैं मीठी नींद, वरना अल्लाह पाक पूरी कुदरत रखते हैं कि अल्लाह पाक सब कुछ कर सकते हैं उस नींद की हालत में, लेकिन क्या कहने उस रब के, कितना रहीम और करीम रब है। हमारे प्यारे मुर्शिद आरिफ बिल्लाह हज़रत अक़दस मौलाना शाह हकीम मोहम्मद अख्तर साहब रहमतुल्लाह अलैह इसी बात को फरमाते थे कि भाई देखो जो अल्लाह का जो शरीफ बंदा होगा, शरीफ़ नफ्स होगा और अहले मोहब्बत होगा और बा गैरत होगा, जिसके अंदर गैरत होगी تو وہ تو ویسے ہی اللہ کو ناراض نہیں کرے گا اور اللہ کی ناراضگی سے بچے گا، وہ پٹائی کے خوف سے یا جہنم میں جلنے کے خوف کی وجہ سے اللہ کی عبادت نہیں کرے گا، کیونکہ وہ کیونکہ شریف النفس ہے اور اہل محبت ہے، تو کہے گا میرا رب اتنا کریم، ایسا پیارا، ایسا کرم کرنے والا، تو ایسے رب کو کیا ناراض کرنا، تو وہ جہنم میں ڈرنے کی وجہ سے یا اللہ کے عذاب کہیں نہ آ جائے اس وجہ سے وہ نیک اعمال نہیں کرے گا، تقوی سے نہیں رہے گا، بلکہ اللہ کی محبت میں ہی سارے اعمال وہ کرتا چلا جائے گا۔ تو یہ شریف بندوں کی حضرت والا نے مطلب فرماتے تھے جبلت ہوتی ہے، فطرت ہوتی ہے، لیکن کچھ لوگ ہوتے ہیں بھائی وہ مانتے ہی نہیں ہیں، سمجھتے ہی نہیں ہیں، ان کو عزت محبت راس نہیں ہوتی۔ تو وہی بات کہ جب اللہ سے کوئی مطلب پرستی کا واسطہ پڑتا ہے، پریشانی آتی ہے، تو خوب رجوع اللہ ہوتے ہیں، خوب اللہ کی طرف آتے ہیں، اور بعض لوگ بڑی لمبی لمبی نمازیں بھی پڑھتے ہیں مبارک ہیں، لیکن اسی طرح بہت سے لوگ پھر مشائخ کے پاس بھی جاتے ہیں، ان سے دعائیں بھی کراتے ہیں، لیکن ہوتا کیا ہے کہ جہاں وہ پریشانی ختم اور اس کے بعد ان کے اعمال میں بھی کمی آ جاتی ہے، تقوی میں بھی کمی آ جاتی ہے، مشائخ کے پاس آنا جانا بھی کم ہو جاتا ہے، حتیٰ کہ تکبر نظر آنے لگتا ہے، لگتا ہی نہیں ہے مشائخ کو بھی کہ یہ وہی بندہ ہے، چلنے میں، پھرنے میں، بات چیت میں ایک اسٹائل آ جاتا ہے اسٹائل۔ تو یہ کیا چیزیں، یہ اللہ پاک ساری چیزیں دیکھ رہے ہیں۔ تو اگر تقوی حاصل نہیں ہوا اور اپنا اسٹائل اگر چینج نہیں کیا آدمی نے، تو ہوگا کیا کہ بھائی وہ دوبارہ پھر اللہ پاک اس کے بعد کسی دوسری پریشانی میں اللہ پاک اس کو ڈال دیں گے، تو یہ چیز اچھی نہیں ہے۔ تو جو اللہ رب العالمین ہمیں پریشانی میں ڈال کے واپس نکال سکتا ہے، تو کیا دوبارہ اس چیز پہ قادر نہیں کہ دوبارہ ڈال دے؟ تو عقل مندی کا کیا تقاضا ہے؟ رہیں بھائی جو یہ دعائیں وغیرہ، مسنون دعائیں اور قرآن پاک کے صورتیں باس پڑھتے ہیں، مسائل کے حل کی نہیں، مبارک ہے، اللہ نے خود فرمائے میرے اسماء الحسنہ جو ان کے ذریعے مجھے پکارو میں تمہاری مدد کروں گا، اللہ خوش ہوتے ہیں۔ تو وظائف پڑھنا اور یہ اس طرح کی جو چیزیں کرنا یہ منع نہیں ہے، قرآن حدیث میں اس کے اوپر فضائل بتائے گئے ہیں، لیکن ذرا غور کیجئے کہ اگر کسی پہ کوئی پریشانی بھیجی ہو اور کسی نے 41 دفعہ سورہ یاسین کا ختم کیا ہو کر لے، تو سوچنے والی بات ہے کہ جو اللہ نے کوئی بلا یا پریشانی بھیجی تھی، ایک لاجیکل بات کر رہا ہوں میں، تو یہ کیا صرف سورہ یاسین 41 دفعہ پڑھوانے کی نہیں بھیجی تھی؟ بھائی ہر چیز کا ایک مقصد ہوتا ہے نا، مقصد بغیر مقصد کے تو کوئی کام ہوتا نہیں۔ ہم دنیا کے بیکار لوگ بھی، ہم بھی کوئی کام کرتے ہیں، دنیا کا بھی کوئی کام کرتے ہیں، تو اس کے پیچھے کوئی مقصد ہوتا ہے۔ تو اللہ پاک کا پریشانیاں بھیجنے کا مقصد کیا ہوتا ہے، کبھی ہم نے غور کیا؟ صرف وظائف پڑھ لینا یا صرف صورتیں پڑھ کے دیکھ لینا ہے کہ جی احادیث مبارکہ میں جو یہ صورتیں آئی ہیں پڑھنے سے مسائل حل ہو جائیں گے، ٹھیک ہے بے شک ہوں گے، لیکن اس حساب سے نہیں ہوں گے۔ اس کی وجہ کیا ہے کہ ہم تفسیر کا ایک رخ دیکھ رہے ہیں، قرآن حدیث کا، تفسیر کا دوسرا رخ بھی ہے۔ تو دوسرا رخ کیا ہے؟ وہ ہے تقویٰ، گناہوں کی موجودگی کے ساتھ۔ علماء اور مشائخ یہی فرماتے ہیں، قرآن حدیث سے یہی مضمون پتہ چلا کہ لوگ پھر اللہ سے مایوس ہو جاتے ہیں، اللہ کے وعدوں سے مایوس ہو جاتے ہیں، قرآن پاک سے مایوس ہو جاتے ہیں، آپ صلی اللہ علیہ وسلم کی احادیث مبارکہ سے مایوس ہو جاتے ہیں۔ لوگ کہتے ہیں کہ جی میں تو یاسین شریف بھی پڑھتا ہوں، میرا مسئلہ حل نہیں ہو رہا، میں تو فلاں فلاں یہ آیت بھی پڑھتا ہوں، یہ وظیفہ بھی میں پڑھ رہا ہوں، اللہ کو میں پکار بھی رہا ہوں، لیکن میرا مسئلہ اس حساب سے حل نہیں ہو رہا۔ کہتے ہیں نا بعض لوگ، پھر مایوسی آتی، شیطان پکڑ لیتا، یار اللہ کے کلام میں شاید اثر نہیں رہا، یہ پھر شیطان کان میں اس طرح کے وسوسوں مبتلا کر دیتا ہے۔ تو بھائی ہوتا یہ ہے کہ کہیں پورے قرآن پاک میں اور احادیث نبی صلی اللہ علیہ وسلم میں جو علماء کرام نے فرمایا، کہیں ایسا مضمون نہیں ہے کہ ہم دبا کے حرام کام کریں اور اس کے بعد تھوڑا سا کوئی وظیفہ پڑھ لیں تو ہمارا مسئلہ حل ہو جائے۔ تو وظیفے میں جان کب پڑے گی؟ جب آدمی تقوی اختیار کرے گا، جو گارنٹی ہے، جو وعدہ اللہ نے فرمایا بھائی، وہ تقوی کے اوپر فرمایا۔ اکثر بتاتا رہتا ہوں، وَمَن يَتَّقِ اللَّهَ يَجْعَل لَّهُ مَخْرَجًا، سورہ طلاق میں اللہ فرماتے ہیں جو شخص تقوی اختیار کرے گا، گناہوں کو چھوڑے گا اور مصیبت سے نکال دیں گے، ہے نا؟ تو یہ اللہ کا وعدہ، امر یسرا، کاموں میں آسانی پیدا کر دیں گے، عزت دیں گے تمہیں، تمہیں اپنا ولی بنا لیں گے، اور فلاں حیات طیبہ، آخرت تو آخرت، دنیاوی زندگی کو بالف مزیدار بنا دیں گے، ضرور بالضرور، شک مت کرنا۔ تو جتنے وعدے ہیں یہ اللہ پاک نے تقوی پر رکھے ہیں، گناہوں کو چھوڑنے کے اوپر۔ اس کے بعد اب کیا ہوگا کہ بھائی تقوی بنیادی چیز ہے، پھر اس میں ایڈیشنل اگر آپ سورہ یاسین پڑھیں گے، جیسے ہمارے پیارے آقا دو جہاں حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جو شخص یاسین شریف پڑھ لیتا ہے صبح کو، تو اللہ پاک اس کے شام تک کے سارے کاموں میں دن بھر کے آسانی کر دیں گے اس کے، ہے نا بھائی؟ قرآن پاک کا دل فضیلت اپنی جگہ ہے۔ اب مثال کے طور پہ یاسین شریف تو پڑھ لی اس نے، فضائل بھی اس کو مل گئے، لیکن کیا وہ صبح اٹھ کے داڑھی مڈا رہا ہے، گناہ کبیرہ کا مرتکب ہو رہا ہے، ٹخنے چھپے ہوئے، उसके बाद मोबाइल पे वो गंदी चीज़ें देख रहा है, यासीन शरीफ पढ़ ली उसने, ठीक है भाई। तो भाई उसके बरकात गुनाहों के बावजूद फिर भी मिलेंगे, कुरान के सूरह यासीन के अल्लाह का कलाम है, अल्लाह का जिक्र है, तो बड़ी बड़ी बलाएँ उसमें कमी तो आएगी लेकिन बिल्कुल सुकून चैन नहीं मिलेगा उसको, सॉफ्टवेयर जिस तरह का वो चाह रहा है, उसके लिए उसे तकवा अख्तियार करना पड़ेगा। तो जब ये दोनों चीज़ें जब मिलेंगी, तकवा और कुरान पाक की आयात और कुरान पाक की सूरतें और वज़ाइफ़ जो कुरान और हदीस में आए हैं मसाइब से निजात के लिए, तकवे के साथ जब ये होंगे तो फिर इसका मज़ा देखें फिर। तो हम लोग एक चीज़ को पकड़ते हैं, दूसरी चीज़ को छोड़ देते हैं, दूसरी चीज़ को पकड़ा तो पहली चीज़ को छोड़ दिए, तो मसला हल कैसे होगा। अल्लाह पाक कुरान पाक में इसी मज़मून को कुछ इस तरह फरमाते हैं, जब तुमको कोई परेशानी होती है, कोई मुसीबत या गम तुम पर आता है, तो सोते उठते बैठते जागते मुझे पुकारते, और जब मैं तुम्हारी इस परेशानी को दूर कर देता तो ऐसे हो जाते हो जैसे मुझसे वास्ता ही नहीं पड़ा था। खुद अल्लाह पाक हमारी खुदगर्जी और मतलब परस्ती वो बयान फरमा रहे हैं। मतलब क्या है कि अल्लाह फरमा रहे हैं कि एक और जगह आगे अल्लाह ने फरमाया कि अल्लाह पाक जो है वो शेखी खोर इतराने वाले किसी मुतकब्बिर को पसंद नहीं करता। अल्लाह पाक शेखी दिखाने वाले इतराने वाले मुतकब्बिर को पसंद नहीं करता। तो अल्लाह पाक फरमाते हैं मतलब ये है कि एक से रहो, ये नहीं है कि परेशान हुए तो मेरे पास आ गए तुम, वो तो मैं अपनी रहमत से नवाज देता हूँ तुम्हें, और जब मैं तुम्हें नवाज देता हूँ तो बाद में ऐसे हो जाता हूँ जैसे वास्ता ही नहीं पड़ा था। होना तो ये चाहिए कि उस बहाने से तुम मेरे करीब आ जाओ, और वो मामूलात जब परेशानी के वक्त कर रहे थे, जब परेशानी हट गई तो पहले से ज़्यादा अब वो अमाल करने चाहिए, और ज़्यादा तकवे को अख्तियार करना चाहिए, अमाल में तो और इजाफा करना चाहिए। अल्लाह पाक परेशान था, मुसीबत में था, या वारे मेरे अल्लाह तूने करम फरमाया और परेशानी से निकाल दिया, अब तो मैं और ज़्यादा तेरे करीब आऊँगा, और ज़्यादा इबादत करूँगा, और ज़्यादा तकवे से रहूँगा, और ज़्यादा तुम क्या करते जो कर रहे थे उसको भी हमने छोड़ दिया। फिर दोबारा वही, तो भाई ये चीज़ सही नहीं है। तो फिर उसके बाद क्या होगा, थोड़े अरसे के बाद अल्लाह पाक दोबारा, अल्लाह ना करे फिर दोबारा किसी साइकिल में फिर अल्लाह पाक फंसा देते हैं, है ना। और मकसद क्या, वही बता रहा हूँ बार बार, कि इस बहाने से आखिरत की तैयारी हो जाती है। इसमें भी मोहब्बत छुपी हुई है कि अल्लाह को पता है कि अगर मैंने इसको बिल्कुल ही बेलगाम छोड़ दिया और इसकी मैंने गिरफ्त नहीं करी तो ये तो बिल्कुल ही सारी हदें तोड़ जाएगा, ये तो एक वक्त की नमाज पढ़ने भी मस्जिद में नहीं आएगा। खुद हम भी देखते हैं भाई, अपने पास हम दूर क्यों जाएँ, मशाइख के पास तो हमने देखा ही देगा। तो अपने पास भी कितने लोग हमने देखे कि जब उनके पास मसाइब थे, मसाइल थे, तो उसका कुछ और उनके मामलात थे, उनका बातचीत करना, उठना बैठना कुछ और था, उनके अमाल कुछ और थे, लेकिन अल्लाह ने उनको उन चीज़ों से परेशानी से निकाल दिया, तो बाद में बहुत तगयूर आ गया उनके अंदर, तकब्बुर का मर्ज़ उनके अंदर बढ़ गया। तो ये चीज़ बड़ी ख़तरनाक होती है भाई। तो अल्लाह पाक फ़ायदा क्या, दोबारा फिर किसी उसमें फंसा देंगे। तो आखिरत की तैयारी हम प्यार से क्यों नहीं कर लेते भाई। अक़ल को आदमी बिठाए, तन्हाई में बैठे और अपने अक़ल को समझाए, नफ्स को समझाए कि ऐ मेरे बंदे, अपना नफ्स, अपने नफ्स से मुखातिब हो, अपना नाम ले गए कि आखिर तू चाहता क्या है। तो और सवाल जवाब करे, और फिर जब उठे तो कोई मंसूबा बना के और कोई अहद करके उठे कि मुझे इंशाल्लाह आइंदा से ये काम करने, तो फिर अल्लाह पाक की ख़ास उसको मदद हासिल हो जाएगी। तो अल्लाह के बावफा बंदों के जो मामलात होते हैं वो कुछ और होते हैं, और अल्लाह के बेवफा बंदों के जो मामलात होते हैं वो कुछ और होते हैं। इसी चीज़ को अल्लाह ने कुरान पाक में जगह ये भी फरमाया कि अल्लाह के जो बंदा ख़ास जो होते हैं बहुत खलील होते हैं। खुद अल्लाह फरमा रहे हैं कि मेरे जो बंदा ख़ास हैं वो बहुत खलील हैं, बहुत थोड़े, तो थोड़े बंदे हैं ना। तो बस वही, अल्लाह को ऐसे ही बंदे चाहिए, खलील बंदे, उनका ही दुनिया और आखिरत का सारा काम बनता है। तो ये चीज़ होती है। तो अब जैसे शुरू में मैंने बताया था अभी कि जैसे कुरान पाक की तलावत, अल्लाह का जिक्र और तीनों टाइम का दम लाजमी करें, ख़ास तौर पे फजर की नमाज बाजमात इसका अहतमाम करें। किसी एक चीज़ को भी अगर छोड़ा इन मामलात को, तो फिर वो सारी जो दीवार तखवा है वो गिर जाएगी। जैसे कोई दीवार खड़ी हो, उसकी आप एक ईंट निकाल दें तो क्या होगा, दीवार कमज़ोर होगी और गिर जाएगी। एक ईंट दूसरी ईंट को मजबूत करती है। तो ये जो अमाल बताएं दो चार बहुत ज़रूरी हैं, कुरान पाक की तलावत, अल्लाह का जिक्र और तीनों टाइम को हिफाजत का जो दम बताए ये करें, और फजर की नमाज़ ख़ास तौर पे बाजमात। ये नहीं है कि दूसरी चार वक्त की नमाज़ ना पढ़ें, ये मतलब नहीं है। मतलब ये कि फजर की नमाज़ अक्सर लोग पर बहुत गहरा है, भारी मालूम होती है, इसलिए ज़ोर दिया जाता है कि फजर की नमाज़ बाजमात जिसने पढ़ ली तो इंशाल्लाह उसकी बरकत से तो फिर वो आसान नमाज़ें भी पढ़ लेगा। और ये सारी तौफीकात कुरान जिक्र अस्कार की कम मिलती है भाई, जब तक सोबतों में आदमी जाता रहता है। सोबत की मिसाल आसान लफ्ज़ों में समझ लें, बैटरी है, बैटरी होगी तो बैटरी चार्ज होगी तो मोबाइल चलेगा, गाड़ी की बैटरी भी चार्ज होगी तो गाड़ी चलेगी। जब बैटरी चार्जिंग उसकी ख़त्म हो चुकी हो किसी बैटरी की, तो फिर वो नहीं चलेगी। तो बस सोबत वो चीज़ होती है जिससे हमारे आमाल की तखवे की बैटरी चार्ज होती रहेगी, है ना। तो कितने लोग खुद आके हमें बताते हैं, तो बयान कर आपके बयान में जब आते हैं तो 4-5 दिन तक हमारा बहुत अच्छा मामला चलते हैं, लेकिन 4th-5th दिन से आहिस्ता आहिस्ता बैटरी डाउन महसूस होने लगती है, नमाज में, कुरान में, तकवे में आहिस्ता आहिस्ता कमी आने लगती है। और फिर अक्सर बाज़ लोग होते हैं तो वो नागा भी कर लेते हैं, भाई शरी उज़ूर हो तो आदमी 10 दफ़ा नागा करे, लेकिन छोटी छोटी बातों पर बग़ैर शरी उज़ूर के नहीं आते, फिर वो मज़ीद एक हफ़्ते का गैप आता है तो फिर 15 दिन के बाद आएंगे तो पूरी उनकी कहानी ख़त्म हो चुकी होती है। फिर दोबारा से जब वो तवातुर से मुस्तकिल पाबंदी से हर हफ्ते आएंगे तो 2-2.5 महीने के बाद फिर दोबारा वो उस मुकाम पे पहुंचेगा बंदा जहाँ से वो गिरा था। तसलसल नहीं रहता, तसलसल तसलसल से सारे मामले आते हैं। ये अक्सर बताते रहता हूँ, जैसे एक साइकिल होता है ना, जैसे मैं चूड़ियों को हम सुबह को बाजरा डालते हैं मिसाल के तौर पर 6:30 बजे, तो हम क्या किसी दिन आदत आपने डाल दी 6:30 बजे आप डाल रहे हैं, अब आप 6:30 बजे आप बाजरा नहीं डालें किसी दिन, लेकिन आप देखेंगे चिड़ियाँ जमा हो जाएंगी और वो आके चूँ चूँ करेंगी, शोर मचाएंगी, खूब शोर मचाएंगी। क्या मतलब हुआ उसका कि भाई जब आपने एक मामूल शुरू किया और अब बाजरा आप डालते हो हमें, तो आज क्यों नहीं डाल रहे बाजरा, हम भूखे आए तुम्हारे पास क्यों नहीं डालते, अब हमने एक साइकिल बना दिया, अब वो चिड़ियों को आदत हो गई, अब वो नहीं हमने डाला तो साइकिल बना हुआ, अब चिड़ियाँ परेशान हो रही हैं, गुनाहगार हो रहा है आदमी। तो इसी तरह ये जो कुरान पाक अल्लाह का जिक्र सोहबतों का एक साइकिल होता है वो ये नूरानी साइकिल कहलाता है। तो जब ये आदमी नूरानी साइकिल का हाला ये अपने गिर्द जब ये तान लेता है, बना लेता है साइकिल को, तो फिर अल्लाह की तरफ से वसूल अल्लाह होना शुरू हो जाता है, मज़े आने लगते हैं, परेशानियां बलाएं हटने लगती हैं, अल्लाह का क़ुर्ब मिलने लगता है। जब एक साइकिल बन गया तो साइकिल को तोड़ दिया और भाग गया, चक्कर को जो एक साइकिल बना था ख़त्म हो गया, वो भाग गया, अब दोबारा आएगा जुड़ेगा, अब दोबारा साइकिल बनते बनते वैसा अब उसमें टाइम लगेगा। जैसे हज़रत वाला रहमतुल्लाह फरमाते थे, मिसाल देखे कि अल्लाह बहुत गफ़ुरु रहीम है, कितना ही बड़ा कोई गुनाह कर ले आदमी तौबा करे और तो अल्लाह पाक माफ़ कर देंगे, शिर्क से बड़ा कोई गुनाह नहीं है लेकिन वो भी माफ़ हो जाएगा, एक गुनाह ये ऐसा नहीं है जो अल्लाह पाक जिसकी माफ़ी ना करते हो लेकिन मांगने वाला हो। लेकिन हज़रत फरमाते थे एक बात बताओ, क्या सारी ज़िंदगी तौबा इस्तग़फ़ार में गुजार दोगे, इधर गुना फिर तौबा, इधर गुना इधर तौबा, इधर गुना इधर तौबा, तो ये भी मुबारक है लेकिन कभी वलीउल्लाह नहीं बन पाओगे। वजह क्या है कि एक कोई घना दरख्त हो हरा भरा, उसमें पेट्रोल छिड़क के उसकी जड़ों में खोद के अच्छी तरह से उसको आग लगा दे कोई, और उसके बाद वो जब पूरा जल के वो खाक हो जाए, लेकिन उसकी जड़ें तो अंदर तक अगर पहुंची होंगी तो बिल्कुल तो उसकी जड़ ख़त्म नहीं होगी लेकिन वो पेड़ जल जाएगा, लेकिन दोबारा से उसको जब खाद पानी और उसको हवा वगैरह जब आप लगाएंगे हम लोग तो देखेंगे फिर आहिस्ता से थोड़े अरसे के बाद कई महीनों के बाद वो जली हुई जो उसकी जो लकड़ियाँ होंगी अंदर से फिर हरी हरी कोपरे निकलेंगी ताज़ा ताज़ा, और फिर दोबारा वो दरख्त जिस हालत में जलने से पहले था उस मुकाम तक पहुँचने में उसको सालों लगेंगे। तो फरमाया बस यही मामला है कि जो लोग तौबा गुना और तौबा गुना और तौबा करते करते रहेंगे तो वो अल्लाह पाक माफ़ तो कर देते हैं लेकिन मुकामे क़ुर्ब की जो बुलंदियाँ हैं उस तक पहुँचने में फिर उनको दोबारा टाइम लगेगा। इसमें थोड़ा सा गैप देना चाहिए। गैप का क्या मतलब, मिसाल के तौर पर टायर में ट्यूब में हवा भरते हैं, जैसे अब जैसे ही उसमें हवा अच्छी तरह भरने लगे हम एक सुई उठाएँ और उसको पिन कर दें उसमें, तो क्या होगा, वो फट जाएगा टायर, फिर दोबारा हवा भरें, फिर उसको पंचर ला के फिर आप सुई लगा दें उसमें, तो फिर हवा निकल जाएगी, पंचर हो जाएगा। तो बार बार ये अमल करते रहें तो ट्यूब में हवा टायर में कभी नहीं भरेगी। भाई इसमें हवा भर रहे हो तो सुराख तो मत करो, कहाँ से मज़ा आएगा। तो इसी तरह जैसे ही नमाज कुरान जिक्र अफकार दुरूद शरीफ हम पढ़ते हैं, तकवे से रहने की कोशिश करते हैं, अभी हवा भरना शुरू हो गई नूरानी, एक साइकिल बनना शुरू हो गया। अब ये क्या, अब उसमें हमें थोड़ा सा देना है, इसमें बर्दाश्त करना है, सब्र करना है, इसकी स्टीम जो बन रही है तकवे की, ये स्टीम लीक ना हो, ये प्रेशर को बढ़ाना है। प्रेशर बढ़ते 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 बढ़ेगा कैसे, प्रेशर गुना नहीं करना है, तकलीफ उठाता रहे, एक दिन दो दिन हफ्ता 15 दिन 20 दिन महीना 2 महीने 3 महीने खुदा की कसम, फिर खुद देखेगा उसके कल्ब का क्या हाल हो रहा है। बात कम करेगा आंसू ज़्यादा टपकेंगे, अल्लाह की कहीं भी बात कहीं कान में आवाज़ भी पड़ेगी अल्लाह की तो आंसू बहना शुरू हो जाएंगे। वजह क्या है, उसकी नूरानी स्टीम लबालब फुल भर चुकी है, उसका जहाज अल्लाह की विलायत के लिए टेक ऑफ करने वाला है। आज मसला है क्या, हम लोग जो है स्टीम जमा ही नहीं होने देते, ज़रा सा नमाज कुरान पढ़ा, ज़रा सा रोए अल्लाह के आगे, ज़रा सा मस्जिद में गए, ज़रा अशकबारी करी, बाहर आए लड़की जा रही है देखना शुरू कर दिया, सारा नूर बेड़ा गरक, यानी ट्यूब को पंचर कर दिया, लीक हो गया सारा नूर। حضرت والا یہی فرماتے تھے کہ کوئی صبر ہی نہیں ہے، اتنی جلد بازی ہوتی ہے بھائی، چند دن نفس پہ تکلیف ڈالو، اعمال کرو، تقوی سے رہو، لیکن اس کا اخراج مت کرو نورانی چیزوں کا. وہ ٹھیک ہے توبہ کرو گے معاف تو کر دیں گے، لیکن پھر اللہ کی ولایت، نور تقوی، یہ ساری چیزیں پھر وہ مقام قرب نصیب نہیں ہوں گے تمہیں، پھر معاف تو کر دیں گے، اس سے کون انکار کرے گا. تو پھر دوبارہ سے توبہ کے بعد پھر ایک لمبے عرصے تک تمہیں گیپ دینا پڑے گا، استقامت کے ساتھ تقوی سے رہنا پڑے گا، تو پھر دوبارہ اس مقام پہ پہنچو گے جہاں 6 مہینے پہلے تم تھے. تو یہ ولی اللہ بننے کا راز ہے جو بتایا بھائی، کہ وہ جو اسٹیم ہے اس کا پریشر اپنے اندر بڑھائیں تقوی کی اسٹیم کا، اور جان لڑا کے کوشش کریں کہ گناہ نہ ہو، صحیح نا. تو یہ بھی مبارک ہے بھائی، اگر کوئی توبہ کر رہا ہے، لیکن بہت سو کو تو یہ بھی توفیق نہیں ہے کہ توبہ بھی کر لیں، تو ان کا تو ذکر ہی کیا کرنا. تو یہ معاملات ہیں. تو اسی طرح بہت سے جو لوگ ہوتے ہیں چاہتے ہیں بھائی عافیت سے رہیں، ہمیں عافیت استقامت کے سے رہے، استقامت کے ساتھ رہے. تو وہ شیخ کو تو دیکھیں کوئی دھوکہ دے سکتا ہے، شیخ عالم الغیب نہیں ہوتا وہ، ہے نا. وہ تو اللہ کبھی کوئی کچھ فلام کرا دیتے ہیں، الگ معاملہ ہے. لیکن وہ جس ذات کے نہیں، اللہ کے نہیں، شیخ کو ہم رکھتے ہیں اور اس کے پاس جاتے ہیں، تعلق قائم کرتے ہیں، وہ ذات تو ہمیں دیکھ رہی ہے، ہمارا ظاہر بھی دیکھ رہی ہے، ہمارا باطن بھی دیکھ رہی ہے، ہمارا دل بھی دیکھ رہی ہے، ہماری ہوشیاری بھی دیکھ رہی ہے، چالاکی بھی دیکھ رہی ہے، مکاری بھی دیکھ رہی ہے، وہ اللہ کی ذات، وہ اخلاص بھی دیکھ رہی ہے، سب دیکھ رہی ہے. وہ کس کی کیا نیت ہے، کس کے دل میں کیا بھرا ہوا ہے، کون کس مقصد سے جا رہا ہے. تو اس حساب سے پھر اللہ کی طرف سے اس کے اوپر رحمتوں کی بارش ہوتی ہے یا پھر نہیں ہوتی ہے، جو بھی معاملات ہوتے ہیں. تو اللہ کا خوف دل میں رکھنا چاہیے، اللہ کا خوف رکھنا چاہیے، اور اپنا ظاہر اور باطن یہ بالکل ایک رکھنا چاہیے. تو اسٹیم جو بھرنے والی بات ہے، ایک بہت اہم بات ہے جو حضرت والا رحمۃ اللہ فرماتے تھے کہ جتنے بھی جو اولیاء اللہ بنتے ہیں، یہ سب جب خوب اسٹیم ان کی بڑھ جاتی ہے، تو پھر ایک وقت آتا ہے کہ اللہ پاک کا ان کو وصل حاصل ہو جاتا ہے، یعنی اللہ سے تعلق، نسبت مع اللہ ان کو حاصل ہو جاتی ہے. تو یہ پریشر بڑھانا پڑے گا. پریشر بڑھانے کے لیے کیا کرنا پڑے گا، اپنے حواس خمسہ کے اوپر اللہ کے احکامات کے پہرے بٹھانے ہوں گے. حواس خمسہ، تو سب سے پہلے تو بھائی یہ جو باصرہ ہے، حواس باصرہ جو کہلاتا ہے، یعنی یہ نظروں کی حفاظت، باصرہ یعنی بصیرت، تو نظروں کی حفاظت کریں. اسی طرح کانوں، حواس خمسہ سے جو سننے کی، سامع، جو حواس سامع کہلاتی ہے، تو یہ سننے والی جو حصے، کان سے غیبت نہ سنیں اور گانے بجانے موسیقی نہ سنیں. اسی طرح یہ دوسری جو چیزیں ہوتی ہیں اس کے اوپر بھی دھیان دیں. دل میں گندے خیالات لے کر نہ آئے، دل دماغ کو بالکل پاک صاف رکھیں. تو زبان سے کوئی گالی نہیں نکالنی، غیبت نہیں کرنی. تو یہ ہوتا کیا ہے کہ مثال کے طور پہ ایک آدمی خوب تقوی سے رہا، اس کے اندر نور جمع ہو گیا، اب اس نے موبائل کے اوپر کوئی غلط چیز دیکھنی شروع کر دی، تو وہ اسٹیم جو جمع ہوئی تھی، اب اس کا اخراج کہاں سے نکلا، آنکھوں سے، آنکھوں سے وہ سارا نور بہ گیا، نکل گیا، وہ پریشر جو تھا وہ ریلیز ہو گیا، ختم ہو گیا پریشر. اب پتہ چلا کہ نظروں کی حفاظت تو کر لی، لیکن کسی کے ساتھ بیٹھے وہ غیبتیں کر رہا تھا بیٹھا ہوا، اس کی غیبتیں سننی شروع کر دیں اور خود بھی یہاں ملا رہے ہیں، تو وہ کانوں کے ذریعے نور بنا تھا، اسٹیم لیک ہو گئی. تو جب آدمی، تھوڑی مشقت تو ہوگی، تکلیف تو ہوگی، لیکن ہوگا کیا، جب حواس خمسہ کو ٹائٹ رکھے گا اور اس سے اخراج نہیں ہونے دے گا، یعنی ہٹ جائے گا وہاں سے، گناہ سے بچے گا، تو پھر ہوگا کیا کہ پریشر بڑھے گا. پھر پریشر بڑھتے بڑھتے پھر اس کا کام بن جاتا ہے. جہاز جو اڑتا ہے، ہم دیکھتے ہیں پیسنجر جہاز، یہ جہاز نہیں اڑاتا، یہ جہاز انجن نہیں اڑاتا اس کو، یہ کم لوگوں کو پتہ ہے، یہ اس کی اسٹیم اڑاتی ہے، جہاز کی اسٹیم. کسی پائلٹ سے پوچھیں گے، انجینئر سے، تو وہ پورا اس کا فنکشن بتائے گا. جہاز تو وہ تو اس کو چلانے کی نہیں ہوتا ہے، دوسری چیزوں کی نہیں ہوتا ہے، لیکن جو یہ ہوا میں جو اڑتا ہے، یہ اس کو انجن نہیں اڑاتا، جہاز کے اندر کی جو اسٹیم ہوتی ہے، یہ آسمان کے اوپر لے کے جاتی ہے. تو حضرت والا رحمۃ اللہ نے مثال دے کے فرمایا، مقام قرب کے آسمان پر بھی یہی تقوی کی اسٹیم لے کر جاتی ہے. تقسیم کو، اسٹیم کو جمع تو ہونے دو، پریشر تو کرنے دو، دو دن مشکل سے صحیح نہیں چلتے، فوراً گھبراہٹ ہونے لگتی ہے، کیونکہ ہمیں عادت ہو چکی ہے نا گناہوں کی، غلاظت کی، گھبراہٹ ہونے لگتی ہے، بے چینی ہونے لگتی ہے، گناہ کرو جی، بہت نیک ہو گئے ہم، ولی اللہ ہو گئے، دو دن سے میں نے کوئی حرام کام نہیں کیا، برداشت ہی نہیں ہوتے. تو ہوتا ہے کیا بھائی، تیسرے دن ہم فوراً کوئی نہ کوئی گناہ کر لیتے ہیں. تو پھر جہاں ہیں وہیں کے وہیں پڑے ہیں، جہاں ہیں وہیں کے وہیں پڑے ہیں. لیکن بھائی توبہ استغفار کرتے رہیں، تو مایوس آدمی نہ ہو، تو اس سے فائدہ یہ ہوگا کہ آہستہ آہستہ سال میں، 2 سال میں، 3 سال میں، پھر بھی اس کے تخلیق گراف میں اضافہ ہوگا. مثال کے طور پہ پہلے 4 دن میں اگر کوئی گناہ ہوتا تھا، پھر یہ ہوگا کہ 10 دن میں گناہ ہوگا. تو آہستہ آہستہ اس کا پھر ٹائم پیریڈ گناہوں کا پھر وہ بڑھتا چلا جائے گا، یعنی گیپ آنا شروع ہوگا. تو گیپ آنے کا کیا مقصد ہے کہ اسٹیم بن رہی ہے، صحیح نا. इसका भी मतलब भी अच्छा है, लेकिन अब बात ये होती है एक जल्दी स्टीम भर रहा है एक देर में भर रहा है, तो अब अपनी अपनी ख्वाहिश अपनी अपनी चाहत कि किसको क्या पसंद है। तो ये जो बात शुरू में जो आयत पढ़ी थी कि अर-रहमान फसअल बिही खबीरा, रहमान की खबर उसके बाखबर से पूछो, तो भाई ये स्टीम जो है ये भरने की जो जगह हैं ये खानकाहें होती हैं, ये स्टीम वहाँ भरी जाती है उनके अल्लाह वालों की सोबत से ताल्लुक़ के बाद, फिर सिलसिले की बरकत जो रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम से चलती हुई आ रही है, फिर वो फिर इस तरह से वो आती है। और ये स्टीम जो होती है ये आदमी को महसूस भी हो जाती है, ये कोई लफाजी नहीं है, ये जिन लोगों को स्टीम हासिल है उनको पता है कि स्टीम तो एक समझाने के लिए कुछ वर्ड बोल दिए जाते हैं जिससे बात समझ में आ जाए, वरना ये अल्लाह की मोहब्बत की आतिश इश्क कह लें इसको, या जश्न की लहर बोलें या स्टीम बोलें, जब यह कल्ब के अंदर आती है तो इंसान को पता चल जाता है, इंसान को पता चल जाता है। अर-रहमान फसल भी खबीरा कूनू मासदीन, खाली नहीं कहा अल्लाह ने अल्लाह वाले की सोबत में जाओ, दूसरी जगह अल्लाह फरमा रहा है रहमान की खबर मेरी खबर उनसे जाके मालूम करो जो मुझसे पहले से बाखबर हैं। कितनी अहम बात है, बहुत से बेवकूफ़ नादान लोग बोलते हैं ना, मुतकब्बिर लोग, यार हमें कहीं जाने की क्या ज़रूरत है, कुरान पाक खुला हुआ है, अहादीस मुबारका खुली हैं, पढ़ो और अमल करो, अल्लाह ने सब बता तो दिया, हमें कहीं नहीं जाते भाई, हमें जो कुछ मांगना होता है हम अल्लाह से मांगते हैं। तो बग़ैर ऐसा लगता है माशाल्लाह बहुत ज़बरदस्त अकीदा है इनका और तौहीद परस्त हैं, लेकिन बहुत ही कम अक़ल और बेवकूफ़ लोग होते हैं ऐसे, क्योंकि इन्होंने कुरान पाक की आयत का इनकार कर दिया और कहते हैं हम तो कुरान पाक पढ़ते हैं, हम तो जो मांगना होता है अल्लाह से मांगते हैं। भाई तो मशाइख के पास कुछ मांगने थोड़ी जाते हैं, हम तो अल्लाह की ज़ात मांगने जाते हैं वहाँ पर, ना ये कोई शिर्क है ना बिदअत है। तो अल्लाह पाक ख़ुद फरमा रहे हैं कि मेरी खबर मालूम उनसे जाके करो जो मुझसे बाखबर हैं, ये तो अल्लाह फरमा रहे हैं, तो पता चला ऐसे लोग कुरान पढ़ते तो हैं लेकिन समझते नहीं हैं। ख़ुद रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम हुक्म दे रहे हैं कि मेरे बाद जो मेरे नाइबीन होंगे उनकी सोबत में जाना तो तुम्हें तकवा हासिल होगा, उनसे इस्लाह का ताल्लुक़ कायम करना, उनसे बैत का ताल्लुक़ कायम करना, ये अल्लाह रसूल की बातें। तो ये जो इस तरह के जो लोग होते हैं बेचारे या तो कम इल्म होते हैं, नादान होते हैं या मुतकब्बिर होते हैं, बहरहाल तो ये अल्लाह ने क्यों फरमाया कि रहमान की खबर उसके बाखबर से पूछो, कि भाई अल्लाह को तो सब मानते हैं, काफिर भी मानता है, मांगने के तरीके मुख्तलिफ होते हैं जिसकी वजह से वो काफिर कहलाते हैं, लेकिन अल्लाह को तो सभी मानते हैं, मानने के अंदाज़ मुख्तलिफ होते हैं, और गुनाहगार मुसलमान भी जानता है अल्लाह को और मानता है, और कोई मुत्तकी अल्लाह वाला भी को अगर कोई हो तो वो भी अल्लाह को पहचानता है और जानता है मानता है, लेकिन मसला ये कि फिर अल्लाह क्यों कह रहे हैं कि रहमान की खबर उससे मालूम करो जो उससे बाखबर हैं, बग़ैर तो ऐसा लगता है सभी बाखबर हैं अल्लाह से। इसमें एक राज है कि एक फासिक फाजर मुसलमान वो अल्लाह को बाखबर तो है अल्लाह से, अल्लाह को जानता तो है, अल्लाह को मानता तो है, लेकिन अल्लाह को पहचानता नहीं है अभी, जानता है मानता है, अल्लाह को जानता है मानता है, लेकिन अभी उसने अल्लाह को पहचाना नहीं है। पहचानता कौन है? जो अल्लाह से बाखबर हो जाते हैं वो लोग फिर अल्लाह को पहचानने लगते हैं। जानना अलग है, जानना मानना एक ही चीज़ है, लेकिन पहचानना एक अलग ही चीज़ है, जिसको अरबी में कहते हैं मार्फत। ये हम सुनते रहते हैं ना मार्फत इलाही है, मार्फत इलाही है, तो मार्फत कहते हैं अल्लाह को पहचानने को। तो अल्लाह पाक मार्फत वाले लोगों के पास हमें भेजना चाह रहे हैं कि जब तुम ऐसे आरफीन के पास जाओगे जो मुझसे बाखबर हैं, तो फिर तुमसे गुनाह करना इतना आसान नहीं होगा, सारे गुनाह गए दिनों की बात हो जाएंगे। फिर अभी जो तुम ये कभी नमाज़ पढ़ ली कभी छोड़ दी, अभी कुरान पढ़ लिया फिर छोड़ दी, अभी बदनज़री तुमने करी फिर छोड़ दी, तो तुम अपने नफ्स के ग़ुलाम बने हो, घड़ी में औलिया घड़ी में भूत। लेकिन जब तुम मेरे बाखबर बंदों के पास जाओगे तो जो मुझे पहचानते हैं, तो थोड़े अरसे में तुम भी उन्हीं जैसे हो जाओगे। जब मुझे पहचानने लगोगे तो फिर एक बदनज़री के ऊपर तुम 10-10 रकत जुर्माने के पढ़ोगे, फिर अशबारी से सजदे गाह को आँसू से तर कर दोगे, सजदे गाह को आँसू से आह मैंने किस अल्लाह की नाफरमानी कर दी, इतना तुम्हें शदीद एहसास होगा और तुम्हें तकवा हासिल हो जाएगा। तो ये अल्लाह फरमा रहे हैं इसमें, रहमान की खबर उसके बाखबर से जाके पूछो मैं कैसा हूँ, जब उनके पास रहोगे उठना बैठना तो फिर जब उनकी तरह फिर तुम मुझे पहचानने लगोगे, जिस तरह वो गुनाह नहीं करते तुम भी नहीं करोगे, जिस तरह उनकी अशकबारी होगी वो वैसे तुम्हारी भी अशकबारी होगी, जैसे तुम्हें दर्द दिल हासिल होगा उन लोगों को हासिल होगा, वैसे ही सोबत की बरकत से थोड़े अरसे में तुम्हें भी वही दर्द दिल मैं तुम्हें अता कर दूंगा। तो भाई ये अल्लाह फरमा रहे हैं, तो इसमें थोड़ा सा राज है। तो रहमान की खबर उसके बाखबर लोगों से जाके पूछो, तो भाई ये अल्लाह रब्बुल आलमीन ने कुरान पाक में इरशाद फरमाया। तो आज हमको देखना है कि हम किस रुख पर जा रहे हैं, क्या हमारे मामलात इस वक्त चल रहे हैं, और हम आखिर चाहते क्या हैं, कहीं हमारा मुशरिकाना अंदाज तो नहीं है कि परेशानियों में अल्लाह को याद करते हो, जब परेशानी टल जाती हो तो हमारे अंदर सर्द महरी आ जाती हो, सर्द महरी, तो और फिर वो आतिश इश्क जो पहले लगी हुई थी परेशानी में, गम में, तकलीफ़ में, वो ऐसा तो नहीं है वो ختم ہو گئی ہے، بس جو اس کو استقامت حاصل ہو گئی، اس کو سب کچھ حاصل ہو گئی۔ ملا محدث عظیم ملا علی قاری رحمۃ اللہ ارشاد فرماتے ہیں کہ دین پر استقامت جو ہے وہ 1000 کرامتوں سے افضل ہے۔ مسئلہ سمجھ لیں، دین پر استقامت جو ہے وہ ہزاروں کر 1000 کرامت سے افضل ہے دین پر استقامت۔ یہ معمولی بات نہیں ہوتی دین پر استقامت، اور یہ چیز ہے۔ تو بس اس چیز کو سمجھنا چاہیے ہم سب کو۔ اللہ پاک ہم سب کو کامل تقویٰ نصیب فرمائے، اور اللہ کے ساتھ بے وفائی سے بچائے، حسن ظن رکھنے کی اللہ سے توفیق عطا فرمائے، اور اللہ پاک ہمارا ظاہر اور باطن ایک جیسا کر دے جیسے اللہ والوں کا ہوتا ہے۔ آخر میں حضرت والا رحمۃ اللہ ارشاد فرما دیتے، 5 عمل بیان کر دیے، اور بھائی یہ بہت ضروری 5 عمل ہیں۔ قرآن پاک تجوید کے ساتھ پڑھنے کا اہتمام کریں، اور مطلب کچھ کے کچھ ہو جاتے ہیں، گناہ ملتا ہے۔ تو یہ نہیں ہے کہ پریشانی ہو اور ڈر جائے آدمی کہ جی میری تجوید صحیح نہیں ہے تو اب کیا کروں پڑھ کے۔ تو بھائی اب مطلب یہ ہے کہ اہمیت دلانے کا مطلب ہے کہ اہمیت اس کی طرف دیں، اس طرف توجہ کریں، 1-1.5 مہینہ کسی قاری صاحب سے نورانی قاعدے سے پڑھ لیں تو انشاءاللہ تجوید درست ہو جائے گی۔ لیکن جب تک نہیں ہو رہا، فی الحال جیسا پڑھنا ہے پڑھتے رہیں، فکر کریں۔ لیکن اور ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، چاروں اماموں کا جمع ہے، کسی کا اختلاف نہیں۔ بغیر داڑھی والوں کو دیکھ کے اور جن کی بڑی مونچھیں تھیں، آپ صلی اللہ علیہ وسلم نے ناگواری سے چہرہ پھیرا، اس عمل سے بچیں۔ جن کی ایک مٹھی داڑھی نہیں ہے، تینوں طرف سے اس کو بڑھائیں اور تینوں طرف سے برابر کریں ایک مٹھی۔ چاروں اماموں کا جمع ہے، اگر چاول کے دانے کے برابر بھی اگر ایک مٹھی کم ہے تو ایسی داڑھی کا رکھنا اور مڑانا حرام ہے۔ تو بظاہر جو ہے وہ داڑھی نظر آتی ہیں چہرے پہ، لیکن اللہ کے یہاں قبول نہیں ہوں گی۔ حضرت والا رحمۃ اللہ فرماتے تھے، اللہ نے ہر چیز کا ایک پیمانہ رکھا ہے، تو صرف ٹائٹل کے طور پہ داڑھی نہیں رکھنی، بلکہ اس کو اللہ کے یہاں اگر ہمیں قبول کروانا ہے تو ایک مٹھی داڑھی تینوں طرف سے رکھنا واجب ہے، چاروں اماموں کا جمع ہے، کسی کا اختلاف نہیں ہے۔ ہاں، ایک مٹھی رکھنا واجب ہے، یہ تو سب متفق ہے، اس ایک مٹھی سے زیادہ پر اختلاف ہے۔ بعض کہیں یہ کہ ایک مٹھی اور دو انگل، یعنی دو انگلیاں اور ہونی چاہیے، تو یہ تو اختلاف ہے، لیکن ایک مٹھی کم از کم ہونی چاہیے یہ چاروں کا جمع۔ تو بھائی آدمی احتیاط کے اوپر جو ہے عمل کرے، کم از کم ایک مٹھی تو رکھی لے۔ تو یہ معاملہ ہے۔ تو اور جو ٹخنوں سے اوپر پینچے رکھیں، ما اصل من الکعبین من الازار فی النار، اوپر سے آنے والا لباس جس سے ٹخنے چھپیں گے جہنم کی آگ میں جلایا جائے گا۔ مردوں کی نہیں، دو صورتوں میں ٹخنے کھول کے رکھنا واجب ہے، جب کھڑے ہوں، چل رہے ہوں، تو اور جب بیٹھیں لیٹیں تو چھپ جائیں تو کوئی حرج نہیں ہے۔ تو یہ جہنم میں جلنے کی وغیرہ ہے۔ بعض لوگ مسجد میں آتے ہیں یا دینی صحبتوں میں آتے ہیں تو ٹخنے اوپر کرنا ان کو آسان لگتا ہے اور کر بھی لیتے ہیں، لیکن جب کبھی گیٹ ٹوگیدر میں جاتے ہیں، غیر شرعی تقریبات میں جاتے ہیں اور دنیا پرست لوگوں میں جب اٹھتے بیٹھتے ہیں تو پھر جیسی پارٹی دیکھتے ہیں ویسے ہو جاتے ہیں۔ تو پھر ٹخنے وہ نیچے کر لیتے ہیں، اپنی جو پائنچے نیچے کر لیتے ہیں، ٹخنوں کو چھپا لیتے ہیں، اور پھر ان کو شرم آتی ہے کہ یار اتنے پیسے والے لوگ اور پڑھے لکھے لوگ، اسٹینڈرڈ والے لوگ ہیں، مجھے دیکھیں گے ٹخنوں سے اوپر پائنچے والے میں نے کیے ہیں، نیچے کیے ہیں، اوپر کیے ہیں، تو مجھے حقیر نہ سمجھیں۔ تو بھائی یہ چیز صحیح نہیں ہے۔ اللہ کا خوف، اللہ کی عزت دل میں ہونی چاہیے، نہ معاشرے کی عزت ہو، نہ پیسے والوں کی عزت ہو، ساری چیزیں بعد میں، پہلے رب العزت کی عزت دل میں ہو، اس کا خوف، اس کا دل ڈر اس کا دل میں ہونا چاہیے، کیونکہ عزت ذلت کا مالک وہ ہے، عزت ذلت کا مالک وہ ہے۔ یہ کوئی انسانوں کے ہاتھ میں عزت نہیں ہے۔ مشہور واقعہ، ایک بار وائس رائے بیٹھا ہوا تھا کرسی کے اوپر، اور کوئی تقریب تھی، تو اس وقت مسلمان زیادہ تر افسران تھے جو تقریباً 20 گریڈ کے تھے، تو ان میں سب وائس رائے کی نقل میں 3-پیس سوٹ میں پہن کے آئے ہوئے تھے، کوٹ پینٹ ٹائی اور واسکٹ وغیرہ اندر، سب ٹائی شائی لگی، لائن میں وہ قطار میں کھڑے ہوئے اور وائس رائے کرسی پہ بیٹھا ہوا۔ اتنے میں خواجہ صاحب رحمۃ اللہ تشریف لے کر آ گئے، اور وہ بھی 20 گریڈ کے آفیسر گزیٹڈ، اور جو افسران کھڑے ہوئے تھے ان میں بعض ایسے بھی تھے تو بظاہر تو وہ 20 گریڈ کے تو سبھی تھے، لیکن ان میں کچھ سینئر تھے جو خواجہ صاحب سے بھی سینئر تھے۔ تو جیسے ہی وہ گول ٹوپی اور لمبے کرتے میں اور ہاتھ میں تسبیح میں اس نے دیکھا وائس رائے نے، تو اپنے ایک سیکرٹری کو کہا، اسسٹنٹ کو، ان کے لیے، خواجہ صاحب کے لیے چیئر کا بندوبست کرو۔ جس طرح وائس رائے کی بڑی سی ایک چیئر تھی شاہانہ، بالکل برابر میں اس نے منگوائی اور اپنے برابر میں خواجہ صاحب کو بٹھایا، اور ان کے ہم منصب جتنے تھے وہ لائن میں سب ایسے کھڑے ہیں۔ تو جو مسلمان تھے ان کو بہت تکلیف ہوئی، اور انہوں نے اپنا اشکال پیش کیا کہ ہمیں بہت دکھ اور تکلیف ہوئی وائس رائے صاحب، یہ اور آپ نے خواجہ صاحب کو اتنا ریگارڈ دیا، ان کو کرسی منگائی، جبکہ ہماری اور ان کی پوسٹ سیم ہے، और बाप ने तो कहा कि हम तो सीनियर भी हैं इनसे, आपने हमें चेयर पेश नहीं करी। तो वाइस राय ने हंस के कहा कि उसकी एक वजह है, क्योंकि तुम लोग जो है मेरी रोटी तो खाते हो, मेरी नौकरी तो करते हो, लेकिन रोटी तो मेरी खाते हो लेकिन ग़ुलामी भी तुम मेरी करते हो, ग़ुलामी भी तुम मेरी नौकरी करते हो, लेकिन ख्वाजा साहब के अंदर ये सिफ़त है, ये नौकरी तो मेरी करते हैं लेकिन ये ग़ुलामी अपने रब की करते हैं, आप सल्लल्लाहु अलैहि वसल्लम की करते हैं, इसलिए मेरे दिल पर इनकी हैबत आ गई, इसलिए मैंने उनको इज़्ज़त दी और मैंने कुर्सी पर इनको बैठाया। तुम लोग मेरी खाते हो और मेरी गाते हो, ये खाते तो मेरी हैं लेकिन गाते अपने रब की हैं, अपने नबी की, ये मुझसे मुतासर नहीं है, ये रसूल अल्लाह से मुतासर हैं। और तुम अपनी शक्लें देखो, तुम लोग तो मुझसे मुतासर हो गए, तुम लोगों ने अपनी दाढ़ियाँ साफ़ काट डाली, तुमने मेरे जैसे कपड़े पहन लिए, इसलिए मेरे दिल में तुम लोगों की कोई कदर नहीं है। जब अल्लाह पाक इसलाह करवाते हैं, जब कभी जलील करवाते हैं ना, तो काफ़रों से भी करवा देते हैं मुसलमानों को। ये बड़ा इबरतनाक वाक़ है, और देख क्या इज़्ज़त दी ख्वाजा साहब रहमतुल्लाह को, वाइस राय ने, अल्लाह ने दिलवाई ना। अब बताएं उन्होंने कोई कॉम्प्लेक्स फील किया कि वाइस राय हैं और सारे सूटेड बूटेड लोग हैं और मैं इस तरह से जाऊँगा टखनों से ऊपर पैंचे, ये अल्लाह ने क्या दिखाया? कहे मेरे बंदे अगर तू मुझ पर फिदा हो रहा तो ये देख, इज़्ज़त का तो मालिक मैं हूँ, देख तुझे कैसी इज़्ज़त देता हूँ। आज हम अकल से चाहते हैं इज़्ज़त हासिल करना, जिससे ज़िल्लत मिलती है। ख्वाजा साहब को एक और वाक़ा, वाइस राय के पास ये गया, कुछ इनके साथ अफसरान थे, कोई साइन करवाना था किसी फाइल पे। जब घर पे गए तो मगरिब का वक्त होने लगा, वाइस राय ने कहा अपने उससे कहा सर्वेंट से इनको बिठाओ ड्राइंग रूम में, मैं आ रहा हूँ। अब ये सब बैठ गया, मगरिब का वक्त होने लगा, तो ख्वाजा साहब कहेंगे भाई मगरिब का वक्त हो रहा है और नमाज तो कज़ा हो जाएगी, अभी तो पता नहीं कितनी देर में अंदर से आएंगे, मैं नमाज़ तो पढ़ लूँ। तो लोगों ने टोका, रहे क्या कर रहे हैं ख्वाजा साहब, बुरा मान जाएगा आपको, यहाँ पर आप मौलवीगिरी दिखा रहे हैं वही सही। उसने कहा भाई मुझे तो नमाज़ पढ़नी है, नमाज़ पढ़ना कौन सा गुना है, कौन सी मौलवीगिरी है, मुझे कौन रोक सकता है। उन्होंने अजान देनी शुरू कर दी। वाइस राय के महल में, उसके ड्राइंग रूम में वाइस राय रहमतुल्लाह ने, वो अपने ख्वाजा साहब ने अजान दी मगरिब की, और फिर उसके बाद नियत बांधी अल्लाह अकबर और नमाज आराम सुकून से पढ़ा। इतने में वो वाइस राय आ गया, जब आके देखा उसने तो खामोशी से बैठ गया, बातचीत शुरू करना चाहिए तो उसने अदब से कहा वाइस राय ने कि ख्वाजा साहब को नमाज़ पूरी करने दो, बाद में मीटिंग करेंगे। इंतज़ार कर रहा है वो बैठा हुआ ख्वाजा साहब, आराम से सुकून से उन्होंने नमाज़ पढ़ी उजलत में नहीं। फिर जब फारिग हुए तो वाइस राय ने जब बातचीत शुरू करी तो जो उनके जो साथी थे ख्वाजा साहब के, उन्होंने माजरत ख्वाना लहजे में कहना शुरू किया, वाइस राय माफ़ कर दिए इनको ख्वाजा साहब को, इनकी तरफ से हम आपसे शर्मिंदा हैं, उन्होंने यहाँ अजान दी और नमाज़ पढ़ी। तो वाइस राय को बड़ा गुस्सा आया, कह रहा तुम लोग तो बहुत ही नालायक हो, कि किस तरह की तुम लोग बातें कर रहे हो। कहेंगे मुझे तो बड़ी खुशी हुई क्योंकि मेरा महल जो है अल्लाह के जिक्र से, अल्लाह के नाम से नाशना था, किसी ने अजान ही नहीं दी, कम से कम गॉड का नाम तो किसी ने लिया, तो मुझे तो खुशी हुई इस बात से, और तुम लोग शर्मिंदा हो रहे हो। कह रहे जब भी तो तुम लोगों को इज्जत नहीं देता मैं कि तुम लोगों ने सब कुछ मेरे हाथों भेज दिया, तुम मुझसे मुतासर हो गए। इसी तरह हजरत वाला रहमतुल्लाह के खलीफा थे अमेरिका में, वो आए तो उन्होंने ये बयान में फरमाया कि अभी अमेरिका की जहाँ वो रहते थे किसी कंपनी में, तो उन्होंने कहा कोई बहुत अच्छी कोई पोस्ट थी किसी कंपनी में, तो तकरीबन 3 लोगों का उसमें अपॉइंटमेंट हुआ और इत्तेफाक से तीनों मुसलमान, बहुत कोई हाई पोस्ट थी तो जो मेरिट के ऊपर जो है वो तीनों मुसलमान और तीनों के एक मुट्ठी दाढ़ियाँ, तीनों बाशरा। लेकिन जो एट द टाइम ऑफ इंटरव्यू, उसके बाद क्या हुआ कि वो उसने इंटरव्यू लेने वाले ने कहा कि भाई आप लोगों को हमने सेलेक्ट कर लिया, सब कुछ है, लेकिन हमारी कंपनी की पॉलिसी नहीं है और बेहतरीन सैलरी पैकेज और दूसरे में राहत। उसने कहा बस ये आप हमें एक एतराज़ है, हमारी कंपनी की पॉलिसी नहीं है, हम आपको अपॉइंटमेंट लेटर अभी इशू कर देंगे, बस आप ये दाढ़ियाँ साफ़ कर दें। अगर आपको अपॉइंटमेंट लेटर चाहिए इस सैलरी पैकेज के साथ, जब आप कल आएँ आप ज्वाइनिंग के लिए, तो दाढ़ियाँ साफ़ करके आइएगा। तो दो तो खामोश रहे, एक कहने लगा कि आज बात का जवाब जो है मुझसे आप अभी ले लें, मैं किसी तरह आपकी नौकरी नहीं करूँगा, तो मैं कल तो क्या आता, मैं अभी रिफ्यूज़ करता हूँ आपकी नौकरी, मुझे नहीं चाहिए नौकरी। और वो नाराज़गी के साथ उठ के चला गया, और दोनों भी खामोशी से चले गए। हुआ क्या, अगले दिन जो दो खामोशी से उठ के चले गए थे, वो अब बिल्कुल अपनी जो बियर्ड थी बिल्कुल क्लीन करके आ गए, साफ़ करके आ गए, नऊज़ुबिल्लाह, और ख़ुशी ख़ुशी ज्वाइनिंग देने लगे। तो उस अंग्रेज़ ने इसने इंटरव्यू लिया था, उसी ने ही कहा कि हमने उसको सिलेक्ट कर लिया जो नाराज़ होकर हमारी नौकरी को ठोकर मार के गया था ना, उसको हमने उससे बड़ी पोस्ट के ऊपर हमने अपॉइंट कर लिया, क्योंकि जो अपने नबी के साथ अपने मज़हब के साथ मुखलिस होगा वो हमारी कंपनी के साथ भी मुखलिस होगा। और अगर तुम लोगों ने तो दाढ़ी साफ़ कर दी चंद डॉलर के लिए, हमारी कंपनी के लिए, हमारे कहने पर, जब तुम अपने रब के मुखलिस नहीं हो तुम हमारे क्या मुखलिस हो गए, यू चीटर गेट आउट फ्रॉम हेयर, گیٹ لاسٹ فرام ایئر، ذلیل کر کے نکال دیا ان دونوں کو. یہ واقعات کیا اللہ پاک دکھاتے ہیں؟ سوچنے والی بات ہے بھائی. آج مسلمانوں کو شرم آتی ہے دین پہ چلتے ہوئے، لوگ کیا کہیں گے؟ ارے بھائی لوگوں کے چکر میں کیوں پڑے ہوئے؟ لوگ تو یہی کہیں گے آخر میں، انا للہ و انا الیہ راجعون. جنازہ کب ہے؟ میت کب اٹھے گی؟ تدفین کی جگہ کہاں پر ہے؟ یہی تو کہیں گے لوگ. لوگ کیا کہیں گے؟ لوگ تو یہ کہیں گے آخر میں، کس کے پتہ نہیں ہم چکروں میں پڑے رہتے ہیں. بہرحال یہ تو بیچ میں ایک بات آ گئی تھی، تو بس رسول اللہ صلی اللہ علیہ وسلم سے متاثر ہو جائیں، انشاءاللہ پورا جہاں متاثر ہو جائے گا آپ سے ہم سے، بس رسول اللہ سے متاثر ہوں. لیکن لوگوں کو متاثر کرنے کی نہیں، اللہ کی رضا کے لیے کریں ایسا جو بھی کرنا. نظروں کی حفاظت کریں. قرآن پاک کی آیت ہے، اللہ پاک حکم دے رہے ہیں کہ اے محمد صلی اللہ علیہ وسلم، مومن مردوں سے کہہ دیجئے کہ اپنی بعض نگاہوں کی حفاظت کریں، شرم گاہوں کی حفاظت کریں. کل للمؤمنین یغضوا من ابصارہم ویحفظوا فروجہم. اور نظروں کی حفاظت کے بعد اللہ فرما رہا ہے، حکم اس لیے دے رہا ہوں تاکہ تمہارا تزکیہ ہو جائے، باطن تمہارا پاک ہو جائے. جس کا تزکیہ ہو جاتا ہے ولی اللہ ہو جاتا ہے. ہر حکم کی اللہ نے وجہ نہیں بتائی، لیکن نظروں کے حفاظت کے اوپر اللہ وجہ بتا رہے ہیں، تمہارا تزکیہ ہو جائے گا. اور عورتوں کو بھی آگے اسی طرح کا حکم دے رہے ہیں کہ وہ بھی مردوں سے اپنی نظروں کی حفاظت کریں، اور دل میں گندے خیالات لے کر نہ آئیں، یہ دل کو پاک صاف رکھیں. جو بھی انشاءاللہ پانچ اعمال کر لے گا تو مرے گا نہیں اس وقت تک جب تک اللہ پاک اس کو اپنا ولی نہیں بنائیں گے. تو یہ ولی اللہ بنانے والے پانچ اعمال تھے. اللہم صلی اللہ محمد وعلی آل محمد، یا رب کریم یا رحم الرحیم. جو کچھ بھی بولا گیا سنا گیا اللہ اس کو اپنی بارگاہ میں قبول فرما لے، کہنے سننے میں غلطی دے تو اپنی شان رحمت سے بخش دے، معاف فرما دے. یا اللہ ہمارا مل بیٹھنا جو تیری رضا تیری خوشی کے نہیں، اللہ اس کو اپنی بارگاہ میں قبول فرما دے. ہم سب کی کامل مغفرت فرما. یا اللہ ہم سب کو کامل تقوی نصیب فرما. یا اللہ استقامت کے ساتھ تقوی سے ہم کو رہنے کی توفیق عطا فرما. یا اللہ گناہوں کی نفرت غلاظت ہمارے دل کو عطا فرما دے. اور اللہ پاک تقوی کی خوشبو اللہ پاک ہمیں عطا فرما دے. یا اللہ ہر گناہ سے بچنے کی توفیق عطا فرما، تقوی کی اسٹیم کو خوب اپنے اندر سمو لینے کی توفیق عطا فرما. یا اللہ حاضرین مجلس میں سے جس کے دل میں جو بھی جائز حاجات ہیں، اللہ تو جاننے والا ہے، ہم سب کی جائز حاجات کو پورا فرما دے. جو بھی آئیں محروم نہ جائے، دنیا بھی بنا دے آخرت بھی بنا دے. یا اللہ جتنے بھی مفلس نادار غریب ہیں ان کو حلال سے غنی فرما. جو بھی تنگ دست ہیں اللہ ان کی تنگ دستی کو دور فرما. تمام بیماروں کو شفا کلی نصیب فرما. جتنے بھی مصیبت زدہ ہیں اللہ ان کی مصیبتوں کو دور فرما. یا اللہ جتنے بھی پریشان حال ہیں ان کی پریشانیوں کو دور فرما. یا اللہ تمام امت مسلمہ کی، ہم سب کی جان و مال عزت آبرو کی حفاظت فرما. خصوصاً اللہ پاک فلسطین کے مسلمانوں کی، کشمیر کے مسلمانوں کی، اور جہاں جہاں مسلمان مظلوم ہیں سب کی عزتوں کی، جانوں کی حفاظت فرما، مالوں کی حفاظت فرما. یا اللہ اسلام کو خوب غلبہ عطا فرما. پاکستان کو نیک صالح قیادت نصیب فرما. یا اللہ میرے والد صاحب کی اور میرے مرشدین کی اور ہمارے جملہ مرحومین کی، کل مومنین مومنات کی، سب کی کامل مغفرت فرما. سب کو جنت الفردوس میں اعلیٰ سے اعلیٰ مقام نصیب فرما. سب کی قبروں کو نور سے بھر دے. اللهم صل على محمد وعلى آله.